यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हालै सरकारले ल्याएको अध्यादेशलाई यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याई पारित गर्ने नेपाली कांग्रेस र नेकपा एमाले सहितका सत्तारूढ़ दलको निर्णय। सरकारद्वारा ल्याइएका अध्यादेश हिउँदे अधिवेशनको पहिलो दिनमै पेश गर्ने गरी संसदको कार्यतालिका तय। दलहरूबीच सहमति भए छिट्टै संविधान संशोधन हुन सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शहीद सप्ताहको छैठौं दिन आज शहीद गंगालाल र दशरथ चन्दप्रति श्रद्धांजलि अर्पण गरिँदै कोशी राजमार्ग अन्तर्गत संखुवासभा खाँदबारी किमाथाङका सड़क छिचोलियो र इजरायलले माग गरेका बन्दीहरू हमासले रिहा गरेपछि उत्तरी गाजाको सीमा क्षेत्रबाट 2 घण्टामा 2 लाख प्यालेस्टाइनी घर फिर्ता।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कांग्रेस र नेकपा एमाले सहित सत्तारूढ़ दलको बैठकले हालै सरकारले ल्याएको अध्यादेशलाई यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याई पारित गर्ने निर्णय गरेका छन्। संघीय संसदको आउँदो हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारिता लगायतका विषयमा छलफल गर्न हिजो बसेको सत्तापक्षीय दलहरूको बैठकले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले सबै एकमत हुने निर्णय गरेको हो। संसद बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणाका साथ प्रस्तुत हुने निर्णय बैठकले गरेको एमालेका मुख्य सचेतक महेश बटौलाले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारको काम कार्यवाहीलाई थप प्रभावकारी बनाउने निष्कर्ष समेत निकालेको छ। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त अर्थात सीके राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव सहित दलका संसदीय दलका प्रमुख सचेतक लगायत सहभागी हुनुहुन्थ्यो। बैठकमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई थप गति दिन अत्यावश्यक भएका कारण अध्यादेशहरू ल्याइएको भन्नुहुँदै संसदको पहिलो दिनमै अध्यादेश पेश गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने जानकारी गराउनुभयो। माघ 18 गते शुरू हुने संघीय संसदको हिउँदे अधिवेशनको कार्यतालिका तयार भएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै सत्तारूढ़ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्थौलाले संसदको हिउँदे अधिवेशन अन्तर्गत माघ महिनाको कार्यतालिका बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार संसद बैठक र समितिको बैठकहरूको कार्यतालिका बनाइएको छ। उहाँले संसदको पहिलो दिन शुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको बताउनुभयो। सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसदमा पेश हुनेछन्। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार किमिरेले अध्यादेशलाई विधेयकले प्रतिस्थापन गर्न संसदको पहिलो दिनमै संसदमा अध्यादेश टेबल गरिने जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरी अघि बढ़न निर्देशन दिनुभएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा हिजो बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरी अघि बढ़न निर्देशन दिनुभएको कांग्रेस सांसद रामहरि खतिवड़ाले जानकारी दिनुभयो। बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्नुहुँदै मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठेकाले जवाब दिन माघ 18 गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय समेत गरेको उहाँले बताउनुभयो। नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारी पीड़ितको रकम पीड़कबाटै परिपूरण गराउनुपर्नेमा जोड़ दिनुभएको छ। बानेश्वरस्थित संसद भवनमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारी पीड़ितलाई दिनुपर्ने रकम धेरै रहेको र राज्यले दिन नसक्ने अवस्था भएकाले सहकारीको रकम अपचलन गर्नेहरूबाटै भराउनुपर्ने माग गर्नुभएको हो। बैठकपछि संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले सोही भावना अनुसार सहकारी सम्बन्धी अध्यादेश ल्याइएको जानकारी गराउनुहुँदै अध्यादेशले सहकारी पीड़ितका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। वर्तमान सरकार गठनका लागि भएको साझेदारी अनुसार नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सात बुधे सहमति अनुसार सरकार अघि बढ़ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र सरकारले गरेका काम कार्यवाहीका बारेमा सांसदहरूले कुरा उठाउनु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदी अधिवेशनमा कानून निर्माणलाई व्यापक बनाइने बताउनु भएको छ। भक्तपुरको सूर्य विनायक नगरपालिकाको प्रशासकीय भवन हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सहमति भए छिट्टै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने बताउनुभयो। उहाँले दलहरूबीच सहमति खोज्ने प्रयास भइरहेको भन्नुहुँदै सहमति भए संविधान संशोधन प्रक्रिया छिट्टै नै अघि बढ़ाइने बताउनुभयो। प्रधानमन्त्री ओलीले पूर्व सहमति अनुसार अहिले आफूले कांग्रेसबाट पूरापूर साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमाले पूरा साथ दिने स्पष्ट पार्नुभयो। उहाँले सोझा जनतालाई आतंकको छायामा राखेर चुनाव जित्ने जमाना सकिएकाले अब लोकतान्त्रिक अभ्यासबाटै एकताबद्ध भएर अघि बढ़नुपर्ने आवश्यकता रहेको बताउनुभयो। नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। 18 माघमा शुरू हुने संसदको हिउँदी अधिवेशनको तयारी स्वरूप एमाले संसदीय दलको बैठक बस्न लागेको एमाले जनाएको छ। दिउँसो 1 बजे नयाँ बानेश्वर स्थित संघीय संसदको लोत्से हलमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँडबारीदेखि किमाथाङकासम्मको सड़क छिचोलिएको छ। संखुवासभा सदरमुकाम खाँडबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङकासम्म पर्ने 158 किलोमिटर सड़कको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै सड़कको हिजो ब्रेक थ्रू अर्थात छिचोलिएको हो। सड़कको भोटखोला गाउँपालिका 1 च्यामताङमा संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का त्यसै गरी रक्षा मन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको उपस्थितिमा सड़क छिचोलिएको हो। सड़क छिचोलिएसँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सड़क उन्नति र चौड़ा बनाउने काम अब शुरू हुनेछ। कार्यक्रममा मन्त्री खड़काले खाँदबारी किमाथाङका सड़क जोड़िएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो। कार्यक्रममा रक्षा मन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको सड़क मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले सड़क खण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेटको अभाव नहुने बताउनुभयो। सरकारले हालै सहकारी ऐन 2074 संशोधन गरी जारी गरेको अध्यादेश बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय सञ्चालनमा आएको छ। साबिकको राष्ट्रिय सहकारी विकास बोर्डको पुलचोक स्थित भवनमा हिजो एक कार्यक्रमबीच भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले प्राधिकरणको कार्यालय उद्घाटन गर्नुभयो। मन्त्री अधिकारीले प्राधिकरणका अध्यक्ष र सदस्यहरूलाई शपथ पनि गराउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारीमा भएको अनियमितताको माथिदेखि तलसम्मको छानबिन गरी प्राधिकरणले अब सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री अधिकारीले सहकारी क्षेत्रमा नमिलेका ऐन कानून संशोधन गरी 2 वर्षभित्रमा सबै समस्या समाधान गरी अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। प्राधिकरणका अध्यक्ष एवं मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सहकारी क्षेत्रमा आइपरेका समस्या क्रमशः समाधान गर्दै जाने बताउनुभयो। राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रमा यसअघि बनाइएका ऐन कानूनहरू कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक 2081 प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सचिव डाक्टर दीपक काफले कानून मन्त्रालयका प्रतिनिधि तथा समितिका सदस्यहरूबीचको छलफल र सहमतिका आधारमा समितिको बैठकले प्रतिवेदन बनाउन निर्देश गरेको हो। बैठकमा सचिव काफले अस्पताल विश्वविद्यालयमा रूपान्तरण भएसँगै त्यसको ऋण धन र जनशक्ति स्वत विश्वविद्यालयमा हस्तान्तरण हुने जानकारी दिनुभयो। विधेयकमाथि गैर सरकारी संस्थाका रूपमा सञ्चालनमा रहेको तिलगंगा अस्पतालको हैसियत सम्पत्ति र जनशक्ति हस्तान्तरणको विषयमा विभिन्न कोणबाट प्रश्न उठेपछि गहन रूपमा निरन्तर छलफल गरिँदै आएको छ। यसअघि सदस्यहरूले संविधान र प्रचलित कानूनले सार्वजनिक निकायमा कर्मचारी नियुक्तिका सन्दर्भमा लोकसेवा आयोगको संलग्नता विधि र प्रक्रिया पूरा गर्नुपर्ने अवस्थामा एउटा गैर सरकारी संस्थाका कर्मचारी कसरी सार्वजनिक निकायमा आउन सक्छन् भन्ने प्रश्न सहितका विभिन्न प्रश्नहरू उठाउनु भएको थियो। बैठकमा मन्त्री भट्टराईले विधेयकलाई निष्कर्षमा पुर्याउन मन्त्रालयले गर्नुपर्ने आवश्यक समन्वय र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो। दार्चुलाको सदरमुकाम खलंगा जोड्ने एकमात्र महाकाली लोकमार्ग केही दिनदेखि अवरूद्ध भएको छ। सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका पाँच किमतडीको ठड्याकाटा भीरमा सड़क अवरूद्ध भएको हो। शुक्रबार सड़क चौड़ा बनाउने क्रममा पहिरो खसेको थियो। एकमात्रै मुख्य राजमार्गका रूपमा रहेको उक्त सड़क अवरूद्ध भएपछि साना तथा ठूला सवारी साधन दुईतर्फ रोकिएका छन्। धनगढ़ी, महेन्द्रनगर र काठमाण्डुबाट आउने जाने बस तथा जीप किमतडीबाटै फर्किरहेका छन्। वैकल्पिक मार्ग नहुँदा खलंगासम्मको आवत जावत ठप्प भएको छ। चुरे क्षेत्र संरक्षण गर्ने मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको हालको संरचना खारेज गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन तयार भएको छ। वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरी मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अघि बढ़ाएको भन्दै समितिले आपत्ति जनाएको छ। समिति खारेज गर्न खोजिएको भन्दै आलोचना बढ़िरहेको बेलामा मन्त्रालयले खारेजी नभई पुनर्संरचना गर्ने विषयमा छलफल भएको स्पष्ट पारेको छ। शहीद सप्ताहको छैठौं दिन आज शहीद गंगालाल र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिँदैछ। तत्कालीन राणा शासकहरूको गाथगादी ताकेको अभियोग लगाई आजैका दिन उहाँहरू दुवैलाई उक्त स्थानमा गोलीहानी मारिएको थियो। पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दका सुपुत्रका रूपमा 1960 सालमा बैतडीमा जन्मनुभएका राणा शासनका सशक्त विद्रोही दशरथ चन्दले महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा पनि सक्रिय रूपमा सहभागिता जनाउनु भएको थियो। आजकै दिन अमरत्व प्राप्त गर्नुहुने अर्का 22 वर्षीय शहीद गंगालाल राणा सरकारद्वारा शुक्रराजको सभामा राणा शासन विरूद्ध बोलेको र प्रजा परिषदको गतिविधिमा लागेको भनी विक्रम सम्बत 1997 साल कार्तिक 2 गते पक्राउ गरी माघ 15 गते गोलीहानी उहाँलाई मृत्युदण्ड दिइएको थियो। भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई आय आर्जनसँग जोड्न उन्नत जातको गाई वितरण गरेको छ। गाउँपालिकाका 3 वडाका 75 जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण गरिएको भोजपुर संवाददाता गणेश विष्ट बताउँछन्।
दूधमा आत्मनिर्भर बनाउँदै किसानलाई आय आर्जनमा जोड्न पौवादुङमा गाउँपालिकाले उन्नत जातको गाई वितरण गरेको छ। गाउँपालिकाले अनुदानमा गाई वितरण गरेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन्। स्थानीय पेमदिगी शेर्पा र शंकर चौहान
खुसी छौँ। यहाँ अब गाउँपालिकाले पैसा दिएर हामीलाई किन खुसी नहुनु? मेरो चाहिँ अब चैत ब्याउँछ अनि दाना पानी खाएर पनि यसो आफूलाई जीव पालन गर्ने चाहिँ हुन्छ।
मलाई राम्रो सहयोग पुगेको छ। मैले 2 गाई हुँदा पनि मेरो घर परिवार 2 गाईले चलाउने मान्छे हो। म खुसी भएर त अहिले 2 लाख खालेर गाई लिएर आउँदैछु।
गाउँपालिकाले 50 लाख बजेट विनियोजन गरेर 50% अनुदानमा किसानलाई उन्नत जातको गाई वितरण गरेको हो। किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने गाउँपालिकाले जनाएको छ। पहिलो चरणमा 75 गाई वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईको भनाइ छ।
गाउँपालिकाको यो आर्थिक वर्ष 81-82 चाहिँ उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम अन्तर्गत महिला विकास बोर्ड मार्फत महिला उद्यमीहरूलाई चाहिँ आत्मनिर्भर बनाउनको लागि चाहिँ हामीले झण्डै 50 लाखको बजेटमा 50% लागत साझेदारी सहितको झण्डै यो सालमा प्राप्त निवेदन 75 गाईहरू वितरण गर्ने
दुग्ध मिशन कार्यक्रम सञ्चालन गरेर किसानलाई पोषण गरिरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाएर किसानलाई आय आर्जनसँग जोड्न उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो।
दुग्ध मिशन कार्यक्रम अन्तर्गत बाल बच्चाहरू र बुढापाकाहरूलाई समेत ध्यानमा राखेर पहिलो कुरा चाहिँ पोषणलाई जोड्ने, सँगसँगै आमदानीको स्रोतको रूपमा दुध दही घिउहरू उत्पादन भएका छुर्पीहरू वितरण गर्ने कुरालाई जोडेर यहाँको कृषकहरूलाई चाहिँ रोजगारमुखी बनाउने मुख्य उद्देश्य हो।
यसले महिलाहरूलाई उद्यममा जोड्न टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनुभयो।
महिलालाई नै हामीले लक्षित गरेर कार्यक्रम ल्याएको छ। कम्तीमा पनि एउटा घरको सबै व्यापारिक पाटोदेखि लिएर हरेक हिसाबमा चाहिँ महिलाहरू अग्रसर हुनु पर्ने र त्यो महिलालाई चाहिँ एकदम आर्थिकसँग जोडेर दूधमा चाहिँ आत्मनिर्भर बनाउने, त्यसै गरी पौवादुङमा गाउँपालिका भएका भोजपुर नगरपालिका अरुण गाउँपालिका समेतलाई त्यहाँका स्थानीयहरूलाई पनि लाभान्वित बनाउने हिसाबले हामीले यो कार्यक्रम लिएर आएका छौँ।
मुख्य रूपमा पशुपालनका लागि उपयुक्त रहेको वडा नम्बर 1 स्यामशिला, वडा नम्बर 2 तिवारी भन्ज्याङ र वडा नम्बर 3 च्याङ्रे किसानलाई गाई वितरण गरिएको हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलीय जिम्मेवारी लिने चरणमा आफू पुगी नसकेको बताउनु भएको छ। विराटनगरमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद गैर राजनैतिक जिम्मेवारी नभएको उल्लेख गर्नुहुँदै सक्रिय राजनीतिमा लाग्नै हुँदैन भन्ने नभएको बताउनुभयो। उहाँले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको पनि बताउनुभयो। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति चिकित्सा शिक्षाका विद्यार्थीहरूको आकर्षण बढ़न थालेको छ। चिकित्सा शिक्षा विषय अन्तर्गत एमबीबीएस बीपीएच बी फार्म बीएससी नर्सिङ लगायतका विषय अध्ययन गर्न हाल विभिन्न जिल्लाबाट 104 जना विद्यार्थी जुम्ला पुगेका छन्। कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य रहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा 100% उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरिसकेको छ। सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेहरूको संख्या पछिल्लो दिनमा बढ़दै गएको प्रतिष्ठानले जनाएको छ। अछामको जंगलमा दुईजना किशोरी मृत अवस्थामा फेला परेको घटनाका सम्बन्धमा अछामका जनप्रतिनिधिहरूले गृहमन्त्रीको ध्यानकर्षण गराउनु भएको छ। ढकारी गाउँपालिका 8 15 वर्षीय सरस्वती खड्का र 14 वर्षीय ईश्वरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नम्बर 1 स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो। किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानकर्षण गराउनु भएको हो। मन्त्री निवासमै पुगेर पूर्व मन्त्री एवं अछाम 1 सांसद शेरबहादुर कुँवर, अछाम 2 सांसद पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने लगायतले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानकर्षण गराउनु भएको छ। त्यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका 5 परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा पनि अछामका जनप्रतिनिधिहरूले गृहमन्त्री समक्ष माग गर्नु भएको छ। त्यसक्रममा गृहमन्त्री लेखकले घटनाको शुरूआतदेखि नै आफूले गम्भीरतापूर्वक लिएको र छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको विषयबारे जानकारी गराउनु भएको थियो। संसदीय सुनवाई समितिले न्याय परिषदको सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनवाई माघ 20 गर्ने निर्णय गरेको छ। बाँके जिल्लाका किसानहरूले यो वर्ष 11 करोड़ रूपियाँ भन्दा बढ़ीको धान बिक्री गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगंजले 2 अवधिमा किसानहरूसँग 32,000 क्विन्टल भन्दा बढ़ी धान खरिद गरिएको जनाएको छ। सोनाम लोसार पर्वका अवसरमा काठमाडौँको टुडीखेलमा आजदेखि 3 सांस्कृतिक महोत्सव हुने भएको छ। नेपाल तामाङ घेदुङका अध्यक्ष एवं राष्ट्रिय सोनाम लोछार समारोह मूल समितिका संयोजक मोहन गोलेले हिजो पत्रकार सम्मेलन मार्फत महोत्सवबारे जानकारी दिनुभएको हो। यस वर्ष मञ्जुश्री सम्वत 2861 सोनाम लोछार भव्य रूपमा मनाऊ, तामाङ भाषालाई सरकारी कामकाजी भाषाको कार्यान्वयनमा अघि बढ़ौं भन्ने मूल नारासाथ महोत्सव मनाउन थालिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। सरकारले एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमलाई औपचारिक रूपमा अघि बढ़ाउने घोषणा गरेको छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
जति बेला संचारका अत्याधुनिक साधनहरूको विकास भएको थिएन त्यति बेला चिठी पत्रको आदान प्रदान गर्न हुलाक सेवाको प्रयोग गरिन्थ्यो। पत्र मञ्जुसामा खसालेर हुलाकबाट पठाइएको चिठी पत्र महिनौ लगाएर प्रापकले पाउने अवस्थालाई यातायात तथा हवाई सेवा विस्तारले सहज बनाउँदै लग्यो। यातायात तथा हवाई सुविधा विस्तार भएपछि हुलाकबाट चिठी पत्र आदान प्रदान गर्ने प्रचलनलाई इन्टरनेटको विस्तारले अवरोधको अवस्थामा पुर्याइदियो। सूचना र प्रविधिको उच्चतम विस्तार र पहुँचले हुलाक सेवा लगभग ठप्पै अवस्थामा पुगेको विगत हामीसँग ताजै छ। तर पनि आधिकारिक रूपमा संस्थागत वा व्यक्तिगत चिठी पत्र ओसार पसार गर्न हुलाक सेवा धिपधिप रूपमा चलिरह्यो। हुलाक सेवा स्थापनाको 140 वर्षपछि पुनः लयमा फर्किएको मात्र छैन, प्रत्येक स्थानीय तहमा पुग्न सफल भएको छ। सरकारले हुलाकका सबै प्रणाली डिजिटल हुने गरी काम अगाडि बढ़ाएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ बताउनुहुन्छ।
टोटल यसका तथ्याङ्कहरू यसको चाहिँ रेकर्डहरू सबै डिजिटलाइज हुनु पर्यो, सिस्टमहरू डिजिटलाइज हुनु पर्यो। अहिले त सबै देशमा नेपाली छन्।
लगभग कोमाबाट ब्युझाएर 753 पालिकामा पुर्याइएको हुलाक सेवाको संरचनाहरू भने जीर्ण अवस्थामा छन्। सेवालाई आधुनिक प्रविधिसँग जोडेर प्रवाह गर्ने प्रयास प्रभावकारी रूपमा कार्यान्वयन गर्न हुलाकका पुराना र जीर्ण अवस्थामा रहेका भवन तथा थोत्रा गाड़ीहरूले चुनौती थपेका छन्। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन बजेट वृद्धि गर्नुपर्ने बताउनु बताउनुहुन्छ।
अझै बलियो सशक्त प्रभावशाली बनाउनलाई चाहिँ बजेटमा प्राथमिकता चाहिँ हामीलाई दिनुपर्छ। जीर्ण भवनहरू छ, भत्किएका छन्, रङ रोगन छैन, त्यो डाक बोक्ने सवारी साधन बिग्रिएर बिजोग छ।
गौरवपूर्ण विगत बोकेको हुलाक सेवालाई पुनर्संरचना गरी पालिका स्तरमा वृद्धि गर्दा कर्मचारी व्यवस्थापन र सेवालाई प्रभावकारी बनाउन योजना बनाएर नेतृत्व लागि परेको छ। अन्तर्राष्ट्रिय डाक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरकारवालाहरूसँग छलफल समन्वय र पत्राचार पनि गरिसकेको जनाएको छ। विभागका महानिर्देशक पंगेनी हुलाक मार्फत बलियो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न आफूहरू लागि परेको बताउनुहुन्छ।
कूटनीतिक सम्बन्ध भएका देशमा हामी पुग्नलाई सबै एयरलाइन्सहरूसँग एयरपोर्टमा बसेर एक्सरसाइज गरिसकेका छौँ।
नेपालको पुरानो विश्वसनीय जनमानसमा बसेको हुलाक सेवा अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुनः सशक्त रूपमा क्रियाशील हुनुले सकारात्मक सन्देश दिएको छ। जनस्तरमा संचार सुविधा उपलब्ध गराउने संसारकै पुरानो र ऐतिहासिक सेवाका रूपमा परिचित नेपालको हुलाक सेवा तपाईँ हाम्रा सूचना चिठी पत्र र माल सामान ओसार पसार समेतको द्रुत रूपमा नयाँ तरिकाले सेवा गर्न तयार भई घर आँगनमा खटिएको छ। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दावी गर्नुभएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुरमा रहेको चोतलुङ पार्कको हिजो अवलोकन गर्ने क्रममा उहाँले सरकारले गरिरहेका गतिविधिकै कारण वर्तमान सरकार धेरै नटिक्ने दावी गर्नुभयो। कंक्रीटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोतलुङ पार्कको उहाँले प्रशंसा पनि गर्नुभयो। लालीगुराँस नगरपालिकाको पहलमा निर्माण गरिएको पार्कमा युवा संग्रहालय पनि राखिएको छ। इजरायलले उत्तरी गाजा क्षेत्रको सीमा खोलेपछि विगत दुई घण्टामा 2,00,000 प्यालेस्टाइनी घर फर्किएका छन्। इजरायलले माग गरेको 6 बन्दीलाई हमासले रिहा गरेपछि इजरायलले उत्तरी गाजाको सीमा क्षेत्र खोलेको हो। इजरायल र हमासबीच युद्धविराम सम्झौता भए ता इजरायलले 300 प्यालेस्टाइनी बन्दी छाडेको छ भने हमासले 6 बन्धक मुक्त गरेको छ। सन् 2023 अक्टोबरमा इजरायल सीमा प्रवेश गरी हमासले करिब 1200 मानिसको हत्या गरेको र 200 बन्दी बनाएको घटनापछि शुरू भएको युद्धमा 47,000 भन्दा बढ़ी प्यालेस्टाइनले ज्यान गुमाइसकेका छन्। उत्तरी गाजा क्षेत्रको सीमा खोलिएपछि प्यालेस्टाइनीहरू घर फर्कने क्रम बढ़ेको छ। संख्यात्मक रूपमा निकै ठूलो संख्याका मानिसहरू घर फर्किरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। भारतको नयाँ दिल्लीस्थित बुराडी क्षेत्रमा 4 भवन भत्कदा त्यहाँ कार्यरत मजदूरहरू फँसेको जनाइएको छ। उद्धार कार्य जारी छ। त्यहाँ 12-15 फँसेको हुन सक्ने आशंकामा उद्धार अपरेशन चलिरहेको त्यहाँका गृह मन्त्रालयले जनाएको छ। अमेरिकाले अवैध आप्रवासीलाई सम्बन्धित मुलुकमै पठाउने कार्यलाई तीव्रता दिएको जनाएको छ। अमेरिकामा रहेको आशंकामा एकै दिन हिजो झण्डै 1,000 आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन कार्यालय आईसीले जनाएको छ। उत्तरी टेक्सासमा 84 आप्रवासीलाई पक्राउ गरिएको छ। त्यसै गरी अन्य क्षेत्रमा पनि ठूलो संख्याका मानिसहरूलाई पक्राउ गरी सम्बन्धित देशमा पठाउने कार्य अघि बढ़ाइएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। गत नोभेम्बरको निर्वाचनमा विजय हासिल गरी दोस्रो पटक राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन सम्बन्धी नियमहरू कानूनमा ल्याउने घोषणा गर्नुभएको थियो। घोषणा अनुसार अहिले हरेक दिन आप्रवासीहरूलाई पक्राउ गरी स्वदेश फर्काउने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कार्यवाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्सको सम्भावित ग्रे लिस्टमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सोमबार आयोजना गरेको सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस 2081 वक्ताहरूले नेपालले कानूनी सुधारमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर हुँदा जोखिम बढ़ेको बताउनुभयो। सो अवसरमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्भावित जोखिम टार्न सबै निकाय र सरकार भएकाहरूले आफ्नो क्षेत्रको काम जिम्मेवारीका साथ पूरा गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले अवैध सम्पत्ति शुद्धिकरणको अनुसन्धान अभियोजनका काममा ढिलासुस्ती हुने गरेको कारण नेपाल अन्तर्राष्ट्रिय समुदायको निगरानीको अवस्थासम्म पुगेको र अब 1 गम्भीर भएर नलागे गम्भीर संकटमा पर्न सकिने उल्लेख गर्नुभयो। नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीले नयाँ जोखिम बढ़िरहेको र सूचना प्रविधिको प्रयोगबाट अवैध सम्पत्तिको शुद्धिकरण गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडी र नेपाल सरकार बीच भएको अनुदान सहयोग अन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले सम्बन्धित परियोजनाहरूलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआईडीको सहवित्तीय लगानीमा भएका आयोजनामा उसको स्रोतमा दायित्व सृजना हुने गरी काम नगर्न निर्देशन दिएको हो। मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा परेका आयोजनामा आउने अनुदान 90 दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई प्राप्त भएकोले यूएसएआईडीको स्रोतबाट हुने खर्च अन्तर्गतका काम रोक्न निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो। 8 चेम्बर एक्सपो यही माघ 17 गतेदेखि काठमाडौँको भिरकुटी मण्डपमा आयोजना हुने भएको छ। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा हुने मेलामा स्थानीय उत्पादनको प्रवर्धन एवं बजारीकरण र व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्सपो आयोजना गर्न लागि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। मेलामा 125 भन्दा बढी स्टलमा कृषिजन्य वस्तु, हस्तकला, अटोमोबाइल, विद्युतीय सामग्री, घरेलु उपकरण, दुग्धजन्य पदार्थका उत्पादनहरूको प्रदर्शनी गरिनेछ। 77.5 मेगावाट क्षमताको गुन्साखोला जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको आयोजनाको प्रवर्धक कम्पनी रेमिट हाइड्रोले जनाएको छ। आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले 12.70 अर्ब बराबर लगानी गर्ने गरी सम्झौता भएको प्रवर्धक कम्पनीले उल्लेख गरेको छ। आयोजनाको अनुमानित लागत 18.13 अर्ब बराबर रहेको छ।
नेपाल पुलिस क्लबले 5 टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरूष भलिबल प्रतियोगिताको पुरूषतर्फ भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई 3-1 सेटमा पराजित गरेको हो। महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफ विजयी भएका थिए। पुलिसले ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई 3-1 र एपीएफले न्यू डायमण्ड स्पोर्ट क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ 19 गतेसम्म चल्नेछ। ट्राई बेकरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लीगको फाइनलमा प्रवेश गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ट्राई बेकरमा 2-1 गोलले पराजित गरेको हो। पुलिसकी गोलकिपर उषा नाथले 3 प्रहार रोक्दै टोलीलाई उपाधि नजिक पुर्याएकी हुन्।
अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.6 डिग्री सेल्सियस। सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:53 भयो भने सूर्यास्त भरे साँझ 5:41 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। हालै सरकारले ल्याएका अध्यादेशलाई यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने नेपाली कांग्रेस र नेकपा एमाले सहितका सत्तारूढ़ दलको निर्णय। सरकारद्वारा ल्याइएका अध्यादेश हिउँदे अधिवेशनको पहिलो दिनमै पेश गर्ने गरी संसदको कार्यतालिका तय। दलहरूबीच सहमति भए छिट्टै संविधान संशोधन हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शहीद सप्ताहको 6 दिन आज शहीद गंगालाल र दशरथ चन्दप्रति श्रद्धांजली अर्पण गरिँदै कोशी राजमार्ग अन्तर्गत संखुवासभा खाँदबारी किमाथाङका सड़क छिचोलियो र इजरायलले माग गरेका बन्दीहरू हमासले रिहा गरेपछि उत्तरी गाजाको सीमा क्षेत्रबाट 2,00,000 भन्दा बढ़ी प्यालेस्टाइनी घर फिर्ता। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।